जी आगे देखते, आयत नंबर 124। इस तकूलु लिल मुमिनीना अल्लन यकफियकुम अन युमिद्दकुम रब्बुकुम बिसलासति आलाफ मिनल मलाइकति मुनज़लीन। जब आप मोमिनों से ये कह रहे थे, क्या तुम्हें ये काफ़ी नहीं कि तुम्हारी मदद फरमाए तुम्हारा परवरदिगार 3,000 फरिश्तों के साथ जो उतारे गए हैं। यहाँ से दोबारा गज़वे उहद ही की बात है और अल्लाह ताला नबी सल्लल्लाहु अलैहि वसल्लम का अपनी उम्मत को और उस वक़्त जो साथी आपके साथ थे उनको तसल्ली देना, ढारस देना, इसका तذکرہ फरमा रहे हैं कि नबी जब आप कह रहे थे, यानी इस तकूलु लिल मोमिनीना, और जब तुम कह रहे थे मोमिनों से, तुम से मुराद कौन है? नबी सल्लल्लाहु अलैहि वसल्लम। क्या कह रहे थे? और यहाँ ख़ास तौर पे मोमिनीन से मुराद वो सहाबा कराम जो उस वक्त नबी सल्लल्लाहु अलैहि वसल्लम के पास थे। क्या कह रहे थे? अल्ल यकफिया कुम, क्या ये तुमको काफ़ी नहीं है? क्या बात! यकफिया का लफ्ज़ काफा या से है, किफ़ायत करने का लफ्ज़ इसी से आता है, कि क्या आपको ये बात किफ़ायत नहीं करती क्या कि अयो में दकुम, ये कि तुम्हारी मदद करे, मीम दाल दाल इसका रूट होता है, कि तुम्हारी मदद करे रब्बुकुम तुम्हारा रब, भी सलासती आलाफ, 7,000, सलासत 3, आलाफ उलूफ, जैसे हम पीछे पढ़ चुके, अल्फ की जमा, हमज़ा लाम फा इसका रूट है, हज़ारों मुराद है इससे, मिनल मलाइकती फरिश्तों में से, मुनज़लीन जो उतारे हुए, कि क्या मुसलमानों तुम्हें ये बात पसंद नहीं आती कि तुम्हारा रब तुम्हारी मदद करे 3,000 फरिश्तों के साथ। अब ये जुमला अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का कहाँ था? क्या बदर में था कि उहद में था? आयत को देखें तो पता नहीं चलता, क्योंकि इस तकूल और पिछली आयत में बदर का तस्करा है और उससे पीछे आयतों में उहद का तस्करा था, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का ये कॉल जो था, ये किस तरह होना चाहिए, किस वक़्त था? तो इशारा इसमें मिलता है गज़वे बदर ही की तरफ, चूँकि पीछे हमने देखा कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास जो साथी थे वो बहुत थोड़े थे, और बदर मदीना तैयबा से तकरीबन 20 मील दूर एक कुएं का नाम है। इसी वजह से फिर इस जंग को गज़वे बदर कहा गया। ये मुकाम बहुत अहम इसलिए था कि वहाँ से पानी जो था वो मदीना शहर की तरफ भी आता था, और इसी जगह पे कुफर और इस्लाम की पहली जंग हुई। हिजरत का दूसरा साल था, जुम्मे का दिन था और रमज़ानुल मुबारक की 17 तारीख थी। इस वक्त अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम का वो कॉल कि जब उन्होंने अल्लाह ताला के सामने हाथ फैला दिए, इंशाल्लाह सूरत अल अनफाल में जहां हम गज़वे तबूक को तफसील से देखेंगे तो वहां आप देखेंगे कि जब सफ़ बंदी की, लोगों को उनकी जगह दे दी, उसके बाद नबी सल्लम एक ऊंची जगह पे, अरीश उसको कहते हैं, वहां पे आ गए और आपने अल्लाह ताला के सामने अपने हाथ उठा दिए थे, और उस दुआ का ख़ुलासा यही था कि अल्लाहुम्मन जिसली, ए अल्लाह अपना वादा पूरा फरमा, अगर मुसलमानों का ये मुख्तसर गिरोह हलाक हो गया तो रूए ज़मीन पर तेरी इबादत नहीं की जाएगी। आप इतने जोश के साथ ये दुआ मांग रहे थे कि हज़रत अबू बकर सिद्दीक जो आपके पास बैठे थे वो कहते हैं कि आपके कंधों से चादर गिर गिर जा रही थी, यानी आपको ये बहुत गम था कि ये थोड़े से लोग जो इतने साल, तकरीबन 13 साल मक्का में जुल्म व ज़्यादती सहने के बाद इस्लाम पे जमे हुए हैं, तो कहीं ऐसा ना हो कि आज ये भी काफ़रों के हाथों से मारे जाएं। नतीजा क्या होगा कि फिर ज़मीन पे अल्लाह ताला तेरी इबादत कभी भी नहीं होगी। इससे भी आपको अल्लाह के नबी का दर्द महसूस होगा। आपको ये गम नहीं था कि मेरी पार्टी के लोग थोड़े ना हो जाएं, मेरी जमात और मेरे गिरोह के लोग कम ना हों, बल्कि गम क्या था कि अल्लाह इस ज़मीन पे तेरा नाम लेने वाले कम ना हों। और यही एक सच्ची सोच होती है एक ईमान वाले की, कि जो लोगों को अल्लाह की तरफ बुलाता है, चाहे वो जंग का मुकाम हो या कोई दूसरा मुकाम हो, तो अल्लाह ताला कहते हैं कि फ़रिश्तों के 3,000 फरिश्तों के उतरने की बात है, बल्कि सिर्फ 3 ही नहीं, ये बढ़ भी सकते हैं। कैसे? बला इन तस्बिरू व तत्तकू, बल्कि अगर तुम सब्र करो और तुम तकवा अख्तियार करो, व यातूकुम मिन फौरिहिम हासा युमदिदकुम रब्बुकुम बिखमसति आलाफ मिनल मलाइकति मुसव्विमीन। अलबत्ता अगर तुम सब्र करो और बचते रहो और वो आए तुम पर इसी दम, तो मदद भेजे तुम्हारा रब 5,000 निशान लगे हुए فرشتوں کے ساتھ، کیا پتہ چلا کہ شروع میں مدد کا وعدہ تھا 3,000؟ اگر تین لفظ کو احد کے ساتھ دیکھیں تو آپ دیکھیے کہ عبداللہ بن ابی کے ساتھ 300 لوگ گئے تھے نا، تو اللہ نے ساتھ ہی آیت میں 3,000 فرشتوں کی بات کر دی، جو اس کا 10 گنا ہے. چاہے احد کا معاملہ ہو یا بدر کا، اللہ کا یہ وعدہ ہے کہ جب ایک ایمان والا اللہ کے راستے میں جم جاتا ہے تو اللہ تعالیٰ کی مدد جو ہے وہ بہت ساری ہوتی ہے، اور جتنا زیادہ صبر ہوگا، تقویٰ ہوگا، اتنی زیادہ اللہ کی مدد آئے گی. گویا کہ آپ کہہ سکتے ہیں کہ اللہ کی مدد مشروط ہے، شرط کے ساتھ ہے. شرط کیا ہے؟ صبر اور تقویٰ. کم ہوگا تو مدد کم ہوگی، صبر اور تقویٰ زیادہ ہوگا تو مدد اتنی ہی زیادہ ہوگی. دیکھیے کہ فرشتوں کا نازل ہونا جو ہے اللہ تعالیٰ کی طرف سے ایک خوشخبری تھی. یہاں یہ جو لفظ ہے نا فوری ہم، اردو میں ہم لفظ سنتے ہیں نا فوراً، یہ وہی چیز ہے، جوش کے ساتھ. یعنی فرشتے آئیں گے تمہارے پاس، کوئی بات نہیں، اگر انسان نہیں ہے تو کیا ہوا. کہتے ہیں کہ جب غزوہ بدر میں مسلمان لڑ رہے تھے تو پہلے ہی تھوڑے تھے اور کافر پہلے ہی زیادہ تھے، اتنے میں خبر بھی پھیل گئی کہ ایک شخص تھا، قرص، مشرک تھا، کہا کہ وہ اپنے ساتھ اور زیادہ لوگوں کو لے کے آیا ہے، نئی کمک ملی ہے کافروں کو. اس سے مسلمانوں کو غم ہوا اور انہوں نے کہا کہ اچھا، ہم تو پہلے ہی تھوڑے ہیں، اب تو ان کے ساتھ اور بھی لوگ آ رہے ہیں. تو اس وقت اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ بات فرمائی تھی کہ کیا ہوا اگر وہ شخص اپنی مدد لے کے کفار کے لیے آ رہا ہے، تو ہماری مدد کرنے کے لیے تو اللہ تعالیٰ آسمان سے فرشتوں کو بھیج رہا ہے. شروع میں اللہ نے 3,000 کا وعدہ کیا ہے، لیکن اگر صبر اور تقویٰ بڑھ جائے گا تو اللہ تعالیٰ تمہیں اور بھی مدد دے گا. اور پھر واقعی ایسا ہوا، اللہ تعالیٰ کی رحمت ہوئی، فرشتے آئے. کتنے آئے؟ اس پہ دیکھیے پورے قرآن پاک میں 3 مقامات ہیں. یہاں 3,000 کا تذکرہ ہے، پھر آگے 5,000 کا تذکرہ آیا ہے، سورۃ انفال میں 1,000 کی بھی بات آتی ہے. اب اس پہ کوئی بحث کرے کتنے آئے تھے بھائی، اچھا 1,000 تھے کہ 3 تھے کہ 5، اس سے کیا فرق پڑتا ہے؟ اللہ تعالیٰ کہہ رہے ہیں کہ دیکھو تم فرشتوں کے آنے میں بھی مت الجھو. مومن فرشتوں پہ بھی توکل نہیں کرتا، ان پہ بھی بھروسہ نہیں کرتا، بلکہ حاضر یوم دت کم ربکم، یہ تو مدد کرنے کا طریقہ ہے، یہ تو تمہارے رب کے مدد کرنے کے طریقے ہیں. بھی 5,000 من الملائکۃ مصومین، نشانی لگے ہوئے فرشتے. نشانی سے مراد یہ کہ ان کی پشتوں پہ کچھ نشان تھے یا عام انسانوں سے فرق تھے. جب بدر کا میدان تھا تو مسلمان کہتے ہیں کہ بعض دفعہ ایسا ہوتا تھا کہ ہم کسی کافر کو مارنے لگتے تھے، لیکن ہمارے مارنے سے پہلے اس کافر کا سر جو تھا کٹ کے زمین پہ گر جاتا تھا، تو ہم بڑے پریشان ہوئے. اسی طرح میدان جنگ میں کسی نے ایک پکار سنی، کوئی کہہ رہا ہے ہیزوم، جلدی کرو، اقبل ہیزوم. اب یہ سارے واقعات جنگ کے بعد جب بیٹھ کے آپس میں بات چیت ہوتی ہے نا، جیسے آپ کسی فنکشن کے بعد باتیں کرتے ہیں، یہ ہوا تھا وہ ہوا، تو لوگوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کے سامنے رکھا، کسی نے کہا کہ میں نے یہ سنا، کسی نے کہا وہ، تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ یہ جبرائیل تھے جو اپنے گھوڑے کو کہہ رہے تھے کہ ہیزوم جلدی چلو. اس سے پتہ چلتا ہے کہ میدان جنگ میں حضرت جبرائیل اپنے گھوڑے کے ساتھ بھی آئے ہوئے تھے اور مسلمانوں کی مدد ہو رہی تھی. اسی طرح بعض لوگ کہتے ہیں کہ جب کافروں کی لاشیں گرتی تھی تو ان کے اوپر جلنے کے نشان تھے، حالانکہ ہم نے میدان جنگ میں کوئی آگ نہیں جلائی. تو اللہ کے نبی نے فرمایا کہ یہ فرشتوں کی مار کا ذریعہ تھے، یعنی اس کی وجہ سے ہوئے. تو یہ اللہ کی مدد کی وجہ سے ہو رہا ہے، فرشتوں کے آنے میں مت الجھو کہ انہوں نے مدد کی. 1,000 آئے تو تھوڑی مدد تھی، 2 آئے تو زیادہ تھی، 5 بھی نہیں. اصل کیا ہے کہ اللہ تعالیٰ تمہیں تسلی دینا چاہتا ہے. کیا؟ کہ وما جعلہ اللہ الا بشرا لکم، اللہ نے نہیں بنایا اس کو. کس کو؟ ہو سے مراد ہے فرشتوں کا نزول، یعنی جنگوں میں فرشتوں کا آنا یہ دلیل نہیں کہ فرشتے لڑتے ہیں یا فرشتوں کے ہاتھوں میں ہتھیار ہیں اور زیادہ آئیں گے تو زیادہ ہوگا. یہ تو تمہارے دل کی تسلی ہے، ورنہ اللہ تو صرف ایک فرشتے کو حکم دے دے اور وہ اپنا پر مار کے سارے کافروں کو اندھا کر دے. پچھلی قوموں کے ساتھ ایسے ہی ہوا، قوم لوط جو تھی، فرشتے نے اٹھا کے اپنے پر کے اوپر ان کو رکھا اور اوپر جا کے نیچے ان کو پٹخ دیا. تو انسان کے اختیار میں تو نہیں، لیکن ایک فرشتہ سب کو مار سکتا ہے. مطلب کیا ہے کہ فرشتوں کا آنا صرف تمہارے دل کی تسلی تھی. وَلِتَطْمَئِنَّ قُلُوبُكُمْ، تاکہ تمہارے دلوں کو اطمینان ملے، بھی ساتھ اس کے. اور اصل حقیقت کیا ہے؟ وَمَن نَصْرُ إِلَّا مِنْ عِنْدِ اللَّهِ الْعَزِيزِ الْحَكِيمِ، اور نہیں ہے مدد مگر اللہ کی طرف سے جو کہ زبردست اور حکمت والا ہے. ایسا وہ کیوں کرتا ہے؟ لِيَقْطَعَ طَرَفًا مِّنَ الَّذِينَ كَفَرُوا، تاکہ ہلاک کر دے وہ کافروں کے ایک حصے کو، او یک بیتا ہم، یا ذلیل کر دے ان کو، فین قلیبو خائبین، تو وہ پلٹ جائیں نامراد ہو کر۔ اللہ تعالیٰ کہتے ہیں کہ مسلمانوں کے ہاتھوں کفار کو میں کیوں مرواتا ہوں؟ نمبر ایک، اس لیے کہ لی یقتا طرفم، تاکہ قطع ہو جائے۔ اردو میں بھی یہ لفظ ہم بولتے ہیں، قطع کلامی، قطع تعلقی، اور طرف کہتے ہیں کنارے کو، اردو میں بھی بالکل انہی لفظوں میں۔ کہ فرشتوں کے ذریعے مروانا ہوتا تو پھر تو بہت آسان تھا، فرشتے آتے اور ختم کرتے، لیکن اللہ تعالیٰ چاہتے ہیں کہ کافروں کو مسلمانوں کے ذریعے مروائے، تاکہ مسلمانوں کا زور ٹوٹے، ان کی طاقت ٹوٹے۔ اور یک بیتا ہم، کاف با تا اس کا روٹ ہے، کبیتا کا لفظ ہے، کبتا، کبیتا کا لفظ آگے بھی ایک جگہ پائے گا، ذلیل کرنا، بالکل کسی کا زور نہ رہنا، کچھ بھی نہ ہونا۔ تو اللہ تعالیٰ کہتے ہیں کہ یہ سب کچھ تو اس لیے ہوا کہ ان کافروں کا زور ٹوٹے، فَيَنْقَلِبُ خَائِبِينَ، اور یہ نامراد ہو کر نکلے۔ خائب کی جمع ہے خائبین، خا حمزہ با اس کا روٹ ہے، نامراد کے معنوں میں، جس طرح ہم اردو میں بولتے ہیں کہ فلاں کا بالکل معاملہ ہی بگڑ گیا اور سب کچھ ختم ہو گیا۔ تو اللہ تعالیٰ کہتے ہیں یہ فرشتوں کا آنا، یہ جانا، یہ تمہاری طرف سے، ان کی طرف سے ہونا، یہ سب کچھ اللہ کی مرضی سے ہو رہا ہے، تم اس میں کچھ نہیں کر سکتے، نہ تعداد میں الجھو، نہ فرشتوں کی طاقت میں الجھو، کیونکہ یہ سراسر اللہ کے فیصلے ہیں۔ ہمارے لیے ان ساری آیتوں میں جو ایک ہی ٹاپک کی تھی، پتہ کیا چلا؟ نمبر ایک، مشکلات سے نہیں ڈرو بلکہ اللہ سے ڈرو۔ اصل بات یہ کہ تقویٰ ہوگا، اللہ کا ڈر ہوگا تو بات پوری ہو جائے گی۔ پھر اس کے بعد دوسری بات اس میں پتہ چلتی ہے کہ اللہ کی مدد آنے کی شرائط ہوتی ہیں، مشروط ہے تقویٰ اور صبر، یہ دو چیزیں ہیں جس کے ساتھ اللہ کی مدد آتی ہے۔ صبر کے بغیر بھی دین غالب نہیں ہوتا۔ آج بھی آپ دیکھیں، دونوں چیزوں کو سامنے رکھ کے دیکھ لیجئے، میدان جہاد دیکھ لیں، آج اگر مسلمان مختلف محاذوں پہ لڑتے ہیں، اس میں بھی صبر کی ضرورت ہے، پلاننگ کی ضرورت ہے۔ جتنا انسان کا تقویٰ بڑھتا جاتا ہے، اللہ کی مدد بڑھتی جاتی ہے۔ سورۃ توبہ میں انشاءاللہ ہم پڑھیں گے کہ ایک ایک مسلمان 20-20 کافروں کے مقابلے میں بھاری پڑتا ہے، شرط کیا کہ تقویٰ ہو۔ اللہ کے نبی کے دور کے صحابہ کے ایمان بلند تھے، تو 20-20 کے مقابلے میں ایک تھا، اب کہا چلو کچھ نہیں، گرے گزرے دور میں ایک مومن کے مقابلے میں دو کافر بھی آ جائیں تو بھی مدد ہو جائے گی۔ یعنی ایمان کا جو گراف ہوتا ہے نا، اس کے ساتھ ساری چیزیں بڑھتی ہیں۔ اب دیکھیں گے کہ یہ اس پوری صورت کے اندر، خاص طور پہ غزوہ احد کے تناظر میں، جو چیز بار بار بتائی جا رہی ہے نا، وہ صبر اور تقویٰ، کیونکہ یہی وہ چیزیں ہیں جو مسلمان کو اللہ کی نظروں میں بھی کامیاب کرتے ہیں اور انسانوں کی نگاہوں میں بھی انسان کامیاب ہوتا ہے۔ اللہ تعالیٰ بتاتے ہیں کہ دیکھو، تم اپنے آپ کو اللہ پہ ڈالو، تم اللہ کی مانو، اللہ تمہاری مانے گا۔ آپ میں سے کسی نے سنا ہوگا کہ جب پاکستان بنا، اس کے کچھ عرصے کے بعد ایک جنگ ہوئی تھی، 1965 کی جنگ تھی، 65 کی جو وار تھی۔ بعض لوگ کہتے ہیں کہ اس میں بھی سرحدوں پہ سبز چوغوں میں کچھ مخلوقات اتری تھیں، مسلمان جیت گئے تھے اس جنگ میں، حالانکہ اس پاکستان نیا بنا ہوا تھا، ابھی کوئی اتنے اسباب بھی نہیں تھے۔ اس کے بعد 1971 کی جنگ، 1971 کی جو وار تھی، اس میں مسلمان نے اپنا آدھا حصہ کھو دیا۔ تو بعض لوگ اس سے بھی ریلیٹ کرتے ہیں کہ جب پاکستان نیا بنا تھا، مسلمانوں میں بھی وہ قربانیاں ان کو یاد تھیں، ان کے اندر وہ جذبے تھے، جوش تھا، اللہ پہ توکل تھا، تو شروع میں انہوں نے اللہ تعالیٰ سے مدد مانگی، تو اللہ نے فرشتوں کے ذریعے ان کو مدد دے دی ہوگی، یا واللہ عالم کیا حالات تھے، مجھے پرسنلی کوئی اتنا زیادہ پتہ نہیں۔ لیکن آہستہ آہستہ جب قوموں کے اندر ایمان کم ہو جاتا ہے، تو اللہ کی مدد ختم ہوتی ہے۔ اور یاد رکھیے کہ یہ اصول صرف میدان جنگ کا نہیں ہے، یہ زندگی کے ہر مقام کا ہے۔ آپ کھانا پکا رہے ہیں نا، آپ کا کھانا کب اچھا پکے گا، آپ کا کھانا کب کافی ہوگا، جتنا آپ کا اللہ کے ساتھ توکل ہے۔ بعض خواتین کی تو میدان جنگ یہی بہت ہے نا کہ 50 مہمان گھر میں آ رہے ہیں، ان کے لیے تو یہی بہت بڑا محاذ ہے، سب کچھ پکا کے بھی آخری وقت تک کانپ رہی ہوتی ہیں، تھوڑا لگ رہا ہے صحیح نہیں ہے، لگتا ہے چاول نرم ہو گئے، یہ ہو گیا وہ ہو گیا۔ یہ جو خوف و ہراس ہوتا ہے نا، اس کی وجہ یہ کہ آپ اپنے کام کو کرنے کے بعد اب اللہ پہ نہیں چھوڑ رہے۔ جتنا ایک انسان اپنے میٹرز کو، اپنے معاملات کو اللہ پہ چھوڑ دے گا نا، پھر اس کے بعد آپ دیکھیں گے کہ اتنی اس کی زندگی میں اس سے خیر بھی آئے گی، اور اس کو اس سے اللہ تعالیٰ خود بخود تسلی دے دے گا۔ ہمارے لیے اس میں سیکھنے کی بات کیا ہے کہ ہر وقت بھکھلائے نہیں رہنا چاہیے، صبر اور تحمل بہترین چیزیں ہوتی ہیں۔ اور بعض دفعہ تو ہم انسانوں کو اتنا اہم سمجھ لیتے ہیں کہ ان کی نظروں میں پنپنے کے لیے हम खुद को बीमार कर लेते हैं, नमाज़ें छोड़ देते हैं, मेहमान आ रहे हैं, मेहमान आ रहे हैं, मेहमान आ रहे हैं, बीमार हो जाती हैं ख़वातीन सिर्फ ये सोच के कि जी दावत एक पकाई थी, एक दावत के बाद 8 दिन बिस्तर पे पड़ना हमें गवारा होता है, सिर्फ ये कि कोई कमी ना हो, कोई इस तरह ना हो, वैसे ना हो, लेकिन ज़रूरत है इस बात की कि बंदा अगर अल्लाह ताला के ऊपर अपनी नज़रें रखे, और वो ज़ात ऐसी है कि जो बंदे को मदद देती है। हमारा काम क्या है, ए अल्लाह मैं जो कर सकती थी मैंने करा। देखिए कोशिश करने का वक्त कौन सा होता है, तैयारी का वक्त वो होता है जब काम अभी शुरू नहीं हुआ, जब काम हो रहा है उस दौरान बुखलाना इंतहाई बेवकूफ़ी की बात होती है। छोटी सी मिसाल देती हूँ कि आप कोई छोटी सी दावत अरेंज कर लेते हैं, कुछ लोग क्या होते हैं वो पहले वक्त से तैयारी करते हैं, प्लेटें कितनी चाहिए, ग्लास कितने चाहिए, नैपकिन क्या चाहिए, खाना ये वो उस फंक्शन के दौरान बड़े रिलैक्स होते हैं, खुद भी दूसरों को भी रिलैक्स रखते हैं। और कुछ लोगों का तो काम ही क्या होता है, क्रियोस बर्पा करना, प्लेटें नहीं प्लेटें नहीं, चम्मच नहीं चम्मच नहीं, इतना खौफ करते हैं, बाद में खाना कम है खाना कम है, लोग ज़्यादा है, मैंने इधर फ़ोन कर दिया, मैंने उसको कर दिया, बाद में पता चलता है कि इतना खाना बच गया, इतना ये बच गया, वो जी वो ये गलतफहमी हुई थी, वो मिस मैनेजमेंट होती इन चीज़ों से। अभी इंशाल्लाह जब अगली आयतों को हम पढ़ेंगे इस गज़वे के नाते से, इसमें एक ही गलती हुई थी मुसलमानों से कि उन्होंने अल्लाह के नबी सल्लम के एक हुक्म को जो आपको दिया गया था, एक नसीहत या एक इंस्ट्रक्शन जो दी गई थी उसको फॉलो नहीं कर सके, भूल की वजह से हुई या उसमें कोई और वजह थी, लेकिन ऐसी भगदड़ मची कि मुसलमान मैदान जंग जो जीता हुआ था उसको हार गए। तो इंसान को इत्मीनान रखना चाहिए, कोई भी काम दुनिया में आखिरी काम नहीं होता। अगर आप दावत बना रहे हैं कोई बात नहीं, बिलफर्ज कुछ भी अच्छा नहीं पका, बट फिर क्या हुआ, इंसान है मेरे ही जैसे, मैं क्यों बड़ी बनती हूँ, मैंने क्यों बड़ी ढींगे मारी हुई हैं कि मैं बहुत अच्छा पकाती हूँ, भाई नहीं आता मुझे, बस ऐसे ही आता है, इससे इज्जत और बेइज्जती का कोई मुकाम नहीं है। जब हम बहुत सारी चीज़ों को जहन पे सवार कर लेते हैं ना तो उसकी वजह से कुछ नहीं हो पाता। इसी तरह दीन और दुनिया के बाकी कामों को बिल्कुल उसकी जगह पर रहें, और ये सोचें क्या ये मौत का मसला तो नहीं ना, अभी क़यामत तो नहीं आई ना, कोई मेरे मैदाने महशर की बात तो नहीं ना, ये घबराहटें होनी चाहिए इंसान को आखिरत के लिए, मेरा वहाँ क्या होगा, मैं वहाँ क्या करूँगी। बाज़ दफ़ा आप देखें हमने सफ़र करना होता है, हमारी उस सफ़र में क्या कैफियत होती है, आखिरी दिन तक आखिरी घंटों तक हम बाज़ारों के धक्के खा रहे होते हैं, ऐसे लगता है कि अब सब कुछ इस मुल्क से उधर जाना है, और जब उधर से आते हैं तो ऐसे लगता है सब कुछ इस मुल्क से उधर जाना है, वहाँ कुछ नहीं मिलता, जब उधर जाते हैं तो ऐसे लगता है यहाँ कुछ नहीं मिलता। ऐसे लोग खुद भी दुखी होते हैं अपने साथियों को भी दुखी करते हैं। हमेशा सोचें कि अल्लाह मेरे मामले तेरे ऊपर है, हो गया ख़त्म ख़त्म, एक डेडलाइन रखें, 2 दिन पहले तक मेरी डेडलाइन है, मैंने ये चीज़ करनी है, हो गई है हो गई, नहीं है अब मेरे अब नहीं है, नेक्स्ट टाइम देखेंगे इस। ओके जो बंदा अपने आप को इस तरह से मुतमईन कर लेता है ना, फिर अल्लाह ताला की उसके साथ मदद आती है। हम तो चूंकि ख़वातीन हैं ना तो इसी तरह की मिसालें रखते हैं, आप मर्दों को ये बातें समझाएं, बिजनेस में कारोबार में हर जगह यही असूल है कि जितना सब्र जितना तकवा जितना अल्लाह पे भरोसा होगा उतना ही अल्लाह की रहमत आएगी, उतनी अल्लाह की मदद आएगी। अल्लाह ताला फरमाते हैं कि ये तुम्हारे हाथ की बातें नहीं है। अब हुआ क्या कि जब गज़वे ओहद का मैदान था, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ जो साथी थे वो बहुत थोड़े थे, 700 लोग थे, वहाँ 3,000 थे, तकरीबन 1/4 का टाइम बन रहा था, लेकिन अल्लाह के नबी ने एक ऐसे तरीके से प्लानिंग करी, जंग की सफ बंदी की, कि कुछ लोगों को तो खड़ा कर दिया ऐसी जगहों पे जहाँ पे दू मधु लड़ाई होनी थी, लेकिन 50 लोग यानी 50 लोग, आप सोचें कि 700 में से 50 लोग इज़ बिग अमाउंट, 50 लोगों को एक दर्रा है वहाँ, आज भी अगर अल्लाह आपको मौका दे आप जाके वो देख सकते हैं, एक छोटा सा टीला है इस तरह से, वो एक ऐसा टीला है कि जिसके पीछे से दुश्मन के आने का ख़तरा था, बाकी तरफ पहाड़ है, ओहद पहाड़ था, यानी एक ऐसा मैदान जंग का नक्शा था जो आपने चूज़ की जगह, कि सिर्फ अगर इस टीले को सेव कर लिया जाए तो दुश्मन हमला नहीं कर सकता। आपने 50 लोगों को, 50 लोगों को आपने वहाँ खड़ा किया, कहा कि तुमने यहाँ से नहीं हिलना, आंधी हो तूफान हो फतह हो शिकस्त हो, तुम देखो कि परिंदे हमारी बोटियाँ नोच रहे हैं मैदान में, लेकिन तुमने नहीं उठना, और इनको करना कुछ नहीं था सिर्फ खड़े थे। इससे क्या पता चलता है कि बाद दफ़ा लड़ने वालों से भी ज़्यादा खड़े लोग स्टेबल लोग ज़्यादा अहम होते हैं। आपने कहा इधर हो, सईद बिन जुबैर एक सहाबी थे उनको आपने खड़ा कर दिया। अब हुआ क्या कि मुसलमान लड़े, जब काफिर आए उधर से मुसलमान खूब बेदर्दी से लड़े, और अल्हम्दुलिल्लाह शुरू में ही मुसलमानों ने मैदान मार लिया, कि जो काफिर इतने ज़्यादा थे और इतने अपनी तैयारी के साथ आए थे वो सब चले गए, भागने लग गए। सहाबे कराम कहते हैं हमने देखा वो अपनी चादरें उठा के भाग रहे थे, किसी की पिंडलियाँ दिख रही थी, किसी की औरतें पीछे भाग रही थी, भगदड़ मच गई, सब चले गए। अब ज़रा तसव्वुर में लाएं कि दुश्मन चला गया। अब होता क्या था उस दौर में कि जब दुश्मन चले जाते थे तो जो भी चीज़ें मैदान जंग में वो छोड़ जाते थे, ज़ाहिर वो भागते हुए अपने हथियार और चीज़ें तो नहीं लेके जाएंगे ना, या अगर उनके साथ कुछ ऐसी चीज़ें आती हैं तो वो जीतने वाली कौम को मिल जाती थी। अब उस वक़्त तक अभी माले गनीमत की बांट का वो सारा तरीक़ाकार नहीं सहाबा कराम के सामने था कि जिसकी बांट आगे सूरत अनफाल में हम पढ़ेंगे, 10वें पारे की पहली आयत में ही आता है, वाल मुँह से लेके शुरू होती है। माल जमा करने के शौक़ में जो भी मैदान जंग में सिपाही थे वो उस माल को जमा करने लग गए। टीले पे जो लोग खड़े थे इन्होंने जब देखा कि दूसरे चुन रहे हैं तो इनको लगा कि अगर हम तो इधर खड़े रहे तो हमारा माल तो वो ले गए। इनका ख्याल था जिसने जो चुन लिया वो उसका हो गया। इनको इनके लीडर ने कहा भी कि देखें अल्लाह के नबी ने कहा था कि तुमने जगह नहीं छोड़नी, लेकिन एक तो सामने माल दिख रहा था, दूसरे फतह दिख रही थी, और तीसरी बात ये थी कि जंग ख़त्म हो गई है। गलतफहमी हुई, यानी इन्होंने कोई बदनीयती से नहीं किया, मिसअंडरस्टूड कर ले या ख्वाहिशों का गलबा जब आता है ना तो वैसे ही हुक्म समझ सही नहीं आते, ये भी बात एक होती है। इन्होंने अपनी जगह छोड़ दी, इसका जिक्र अगली आयतों में हम पढ़ेंगे। लेकिन नतीजा क्या हुआ कि जूं ही ये टीला खाली हुआ, वो दुश्मन जो जा रहे थे उन्होंने पीछे मुड़ के देखा कि वो टीला खाली है, सिर्फ 12 सहाबी जो थे वो सईद बिन जुबैर के साथ रह गए, और पूरे के पूरे लोग आके नीचे मैदान में कूद गए और माल जमा कर रहे, वो समझ रहे जंग ख़त्म। कुफार ने जब देखा कि टीला खाली है उन्होंने दोबारा अपने सारे लश्कर को जमा किया, उसी टीले के रास्ते वापस आए, जैसे अचानक हमला होने वाली बात है ना। अब वो मुसलमान संभल नहीं सके, एक भगदड़ मची। इस दौरान हुआ क्या कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम भी ज़ख्मी हो गए, आपका दंदान मुबारक शहीद हुआ, आपने जो सर के ऊपर एक लोहे की टोपी जिसको हौद कहते हैं उसके नीचे संगलियां सी लटक रही होती हैं वो आपकी ये चिक के अंदर चली गई, यानी रुखसार के अंदर चली गई, दांत आपका टूट गया। इतने में यानी मुसअब बिन उमैर एक सहाबी थे जिनकी शक्ल अल्लाह के नबी सल्लम से बहुत मिलती थी, उनकी डेथ हो गई, वो शहीद हो गए। किसी ने उनकी लाश को देखा तो शोर मच गया कि ये तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम चले गए। अब ये आप क्रियोस देखें ज़रा, सीधा साधा काम हो रहा होता है, सीधा चलता है, लेकिन एक झटका आता है तो ऐसे लगता है सब हिल गए। इस दौरान जब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को चोट भी लगी, ज़ख्म भी आया, आपकी ज़बान से ये बात निकल गई कि अल्लाह उस कौम को कैसे हिदायत देगा जिसने अपने नबी को ज़ख्मी कर दिया, यानी आपकी ज़ुबान से एक ऐसा कलमा निकल गया जो अभी अल्लाह ने नहीं कहा हुआ था, क्योंकि अल्लाह को पता था अभी इनमें से जो बच के लोग जा रहे हैं इनमें से अभी कुछ ईमान वाले होंगे, खालिद बिन वलीद ने भी मुसलमान होना है, अबू सुफियान ने भी होना है। अल्लाह ताला को ये बात जो है पसंद नहीं आई, तो यह आयत अगली उतर गई कि लैसा लका मिनल अम्रि शैयुन, आपके हाथ में किसी काम का इख्तियार नहीं है, औ यतूब अलैहिम, या कि अल्लाह ताला उनकी तौबा कबूल कर ले, औ युअज़्ज़िबा हुम, या उनको अजाब दे, फ़इन्नहुम ज़ालिमून, बेशक वो ज़ालिम है। यानी अल्लाह के नबी को सरजिंश कर दी गई, आप डांट नहीं कह सकते, ये एक अताब होता है, एक लफ्ज़ है अजाब, अजाब के अंदर सख्ती है, पनिशमेंट है। एक होता है बच्चे को वो डांटते हैं और एक ऐसे आप कहते हैं देखो डांटूंगी, नाराज़ हो जाऊंगी, यानी ये भी एक प्यार का अंदाज़ होता है, मोहब्बत के साथ होता है। अल्लाह ताला ने अपने नबी को कहा कि हिदायत आपके हाथ में तो नहीं, आपने ये क्यों कह दिया कि इनको अल्लाह हिदायत नहीं देगा, तो अल्लाह के हाथ में इख्तियार है, लैसा लका मिनल अम्रि शैयुन। कितनी बड़ी दलील है इस बात की कि दुनिया में जो काम भी होगा वो अल्लाह के हुक्म से होता है। ठीक है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की ख्वाहिश, आपकी बात, आपकी दुआ, आपकी बददुआ, इन सब का बहुत मुकाम है, लेकिन किसी को हिदायत मिलनी है किसी को हिदायत नहीं मिलनी, इस सारी बातों का फ़ैसला अल्लाह के हाथ में। हमारे यहाँ एक मारूफ़ जुमला बोलते हैं लोग, वैसे तो मोहब्बत में बोलते हैं लेकिन है ना समझी का, और वो कहते हैं कि जो अल्लाह चाहे और उसका रसूल चाहे। सुना भाई ये जुमला, लोग उम्रे या हज पे जाते कहते हैं अल्लाह के रसूल ने बुलाया। ये आयत उसका रद्द पेश करती है कि लैसा लका मिनल अम्रि शैयुन, ए नबी आपके इख्तियार में कुछ भी नहीं है, अल अम्र अल्लाह के हाथ में। एक मौके पे एक शख्स नबी सल्लम के पास आए और कहने लगे कि माशा अल्लाह व माशीता, ए नबी वो होगा जो अल्लाह चाहेगा और जो आप चाहेंगे। ये वही जुमला है जिसको हम कहते हैं अल्लाह और उसका रसूल चाहे। तो आपने फरमाया कि अजालतनी लिल्लाह निद्दा, کیا تم مجھے اللہ کا ند بنا رہے ہو، شریک بنا رہے ہو؟ بل ما شاء اللہ وحدہ، وہ ہوگا جو ایک اکیلا اللہ چاہے گا۔ تو اس سے عمل کی بات کیا نکلی کہ کسی کی ہدایت یا گمراہی کا فیصلہ رسول بھی نہیں کر سکتا، یہ اللہ کے اختیار میں ہے۔ جب تک اللہ تعالیٰ نہ کہے کسی بات کے بارے میں، اس دن تک یہ نہیں کیا جاتا۔ اور دوسری اس میں دیکھیے کہ ایک اندیشہ بھی تھا نا، بالفرض اللہ کے نبی صلی اللہ علیہ وسلم یہ بد دعا کر دیتے کہ بھئی آپ جتنے بچ گئے ہو اب تمہیں تو کبھی ہدایت نہ ملے، تو نبی کی تو جس طرح دعا قبول ہوتی ہے اسی طرح نبی کی بد دعا بھی قبول ہوتی ہے۔ لیکن اللہ کے فیصلے میں تھا کہ ابھی ان لوگوں میں سے کچھ لوگوں کو اسلام ملنا ہے، تو اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ معاملہ میرے ہاتھ میں ہے کہ او یتوب علیہم، یا میں ان کو معاف کر دوں، او یعذبہم، یا ان کو عذاب دے دوں کہ انہوں نے نبی کو ستایا، فإنہم ظالمون، پس یہ لوگ ظالم ہیں۔ کیوں اللہ کے ہاتھ میں اختیار؟ اس لیے کہ وللہ ما فی السماوات و ما فی الارض، اللہ ہی کا ہے جو کچھ آسمانوں اور زمین میں ہے، یغفر لمن یشاء ویعذب من یشاء، وہ معاف کر دیتا ہے جس کو چاہتا ہے اور وہ عذاب دیتا ہے جس کو چاہتا ہے، کیونکہ واللہ غفور الرحیم، اللہ تعالیٰ خوب بخشنے والا اور خوب مہربان ہے۔ یہ ہے اس کا اختیار، کنگڈم اس کی، بادشاہت اس کی، آسمان اس کا، زمین اس کا۔ اچھا، اس پہ کسی کو اعتراض ہے کہ آسمان اللہ کا ہے؟ کسی کو نہیں ہے نا؟ کسی کو اس پہ اعتراض ہے کہ زمین اللہ کی کیوں ہے؟ کسی کو نہیں ہے نا؟ تو پھر اس پہ کسی کو اختیار کیوں ہوتا ہے کہ اللہ جس کو چاہے بخشے، جس کو چاہے نہ بخشے؟ بعض لوگ اس پہ جھگڑا کرتے ہیں، ناراض ہوتے ہیں کہ اللہ نے یہ کیوں کہا کہ میں جس کو چاہوں بخشوں، جس کو چاہوں معاف کروں۔ خود مجھ سے کئی لوگ یہ بات پوچھ چکے ہیں کہ یہ اللہ نے کیوں لکھا ہے؟ یہ تو بالکل ایسے ہی ہے کہ آپ کسی ملک کے صدر کے سامنے جائیں اور آپ اسے کہہ دیں کہ جی آپ کو کیا اختیار ہے کہ آپ یہ قانون بنائیں اور یہ نہ بنائیں، اور وہ بھی کوئی چھوٹی بات ہے، اللہ کا حق تو اس سے بہت زیادہ ہے۔ اللہ تعالیٰ کبھی کسی پہ ظلم نہیں کرتا، جس بندے نے جو کرنا ہے اللہ تعالیٰ اس کے ساتھ ویسا ہی معاملہ کرے گا۔ تو اتنے حصے میں جو بات ہم نے سیکھی وہ کیا سیکھی؟ کہ پورے کا پورا اختیار اللہ کا ہے، نبی کی شان بلند ہے، نبی کا مقام بلند ہے، نبی کے مقام میں سے انسانوں میں سے کوئی نہیں پہنچ سکتا، لیکن اس کے باوجود اللہ اور نبی کے مقام میں بہت فرق ہے۔ جو لوگ یہ کہہ دیتے ہیں کہ نعوذ باللہ اللہ اور رسول کے بیچ میں کوئی فرق نہیں ہے، تو پھر اس کے اوپر ہم اصلاح کی ضرورت ہے، توجہ کی ضرورت ہے کہ کہیں ایسا نہ ہو کہ انسان محبت میں کوئی ایسی بات کہہ دے کہ جس سے اس کا ایمان خراب ہو جائے، اللہ تعالیٰ کے ساتھ معاملہ بگڑے۔